तैयार हो जाएं, एक अनोखी दावत, जी हाँ अमेजिंग एक ऐसी दावत हुई थी। आपने कहा कि ऐ फातिमा, आज मेरे भाई उस्माने गनी ने नबी पाक अलैहिस्सलाम की बड़ी ही शानदार दावत, अब दुआ मांगकर बीबी फातिमा रदियल्लाहु तआला अन्हा ने हांडियों को चूल्हों पर चढ़ा दिया। नाज़रीन उन हांडियों में कुछ भी नहीं था, हांडियाओं को उन जो बर्तन थे वो सारे के सारे जन्नती खानों से भर गए। इस यानी मेरी बेटी का नाम फातिमा इसलिए रखा गया क्योंकि अल्लाह ताला ने इसको और इससे मोहब्बत रखने वालों को दोज़ख से आज़ाद किया है। आखिरकार हुजूर की वफ़ात के 6 माह बाद 3 रमज़ान मुबारक को आप इस जहाने फ़ानी से रुखसत होकर प्यारे आका से जा मिली। बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। नाज़रीन हमारी वेब सीरीज़ अज़मत व शान अहले बैत रसूल में आप सबको एक बार फिर मरहबा कहते हैं। हर एपिसोड की तरह इस बार भी हम इंशाल्लाह एक अजीम हस्ती के बारे में तो जानेंगे, मगर उससे पहले एक शानदार वाकया आपको सुनाएंगे। और आज का वाकया तो ऐसा कमाल का है जिसमें हजरत उस्मान गनी रदी अल्लाह तआला का नबी पाक से प्यार भी मालूम होगा और फिर शान मौला अली और शान बीबी फातिमा रदी अल्लाह तआला अन्हा ऐसे अमेजिंग अंदाज में हमारे सामने आएगी कि आपका ईमान ताज़ा हो जाएगा। तैयार हो जाएं, एक अनोखी दावत, जी हाँ अमेजिंग एक ऐसी दावत हुई थी जिसका आज मैंने आपके सामने जिक्र करना है। हज़रत उस्मान गनी रदी अल्लाह तआला ने नबी पाक अलैहिस्सलाम को अपने घर दावत पर बुलाया। मेरे आका अलैहिस्सलाम ने दावत कबूल फरमाई और सैयदना उस्मान गनी रदी अल्लाह तआला के घर की तरफ रवाना हुए। मगर कमाल की बात यह थी कि जब हज़रत उस्मान गनी के घर की तरफ नबी पाक तशरीफ़ ले जा रहे थे तो हज़रत उस्मान गनी नबी पाक के पीछे चलते हुए आपके स्टेप्स काउंट करने लगे, आपके कदम गिनने लगे। तो नबी पाक अलैहिस्सलाम ने कुछ इस तरह इरशाद फरमाया कि उस्मान क्या कर रहे हो? तो आपने अर्ज़ किया, या रसूल अल्लाह, मेरे माँ बाप आप पर कुर्बान, मेरी ये ख्वाहिश है कि चूंकि आपने मुझ पर करम फरमाया है, मुझे एज़ाज़ बख्शा है, मेरे घर तशरीफ़ ला रहे हैं, तो आपके एक एक कदम के इवज़ मैं आपकी ताज़ीम व तकरीम के लिए एक एक ग़ुलाम आज़ाद करूँ। चुनाच ऐसे ही हुआ कि नबी पाक अलैहिस्सलाम जितने कदम चलकर हज़रत उस्मान गनी के घर पर तशरीफ़ फरमा हुए उतनी तादाद में ग़ुलामों को ख़रीद कर आज़ाद कर दिया गया। आप बड़े मालदार थे, ज़ाहिर इस पर बहुत बड़ी रकम खर्च हुई, मगर आपने ऐसा किया। उसके बाद बेहतरीन खाने भी थे। अच्छा, हमारे यहाँ क्या होता है नाज़रीन कि हम किसी दावत से होकर आएँ तो नॉर्मली लोग उस दावत की बात करते हैं और उस दावत में कैसा खाना था और क्या इंतज़ाम था। बाज़ औक़ात उसको अच्छे अंदाज में लोग बयान करते हैं, बाज़ औक़ात उसका भी नेगेटिव इम्पैक्ट होता है। मगर ये तो बड़ों की दावत थी, नबी पाक की दावत थी, सहाबा इकराम की दावत थी, मौला अली शेर खुदा करम अल्लाह तआला वजहुल करीम भी उस दावत में थे। आप जब ये अंदाज़ देखा, ये मोहब्बत देखी, ये नबी पाक के कदमों के गिनकर गुलामों को आज़ाद करना देखा, तो आप घर आए। जब घर आए तो बीबी फातिमा रदी अल्लाह तआला से आपने कहा कि ऐ फातिमा, आज मेरे भाई उस्मान गनी ने नबी पाक अलैहिस्सलाम की बड़ी ही शानदार दावत की है और आपके हर हर कदम के बदले एक एक गुलाम आज़ाद किया है। मेरी भी तमन्ना है कि काश हम भी हुजूर की इस तरह की शानदार दावत कर सकते। अब सैयदा कायनात ने जब अपने शौहर नामदार मौला अली शेर खुदा की ये ख्वाहिश को सुना तो कमाल की बात फरमाई कि हुजूर ये तो बड़ी अच्छी ख्वाहिश है, आप जाइए और आप भी नबी पाक अलैहिस्सलाम को अपने घर की दावत दीजिए, हमारे घर में भी इसी किस्म का सारा इंतज़ाम हो जाएगा। अब मौला अली शेर खुदा करम अल्लाह तआला वजहुल करीम ये जानते थे कि हमारे घर में तो खाने पीने के भी प्रॉब्लम्स हैं, दो दो दिन के फाके हो जाते हैं, मगर वो जानते थे कि ये बात कौन कर रहा है, ये खातून जन्नत कर रही हैं, नबी पाक अलैहिस्सलाम की प्यारी शहज़ादी कर रही हैं। तो आप बेधड़क प्यारे आका अलैहिस्सलाम की बारगाह में हाज़िर हुए और दावत दे दी और नबी पाक अलैहिस्सलाम ने सहाबा इकराम की कसीर जमात को लिया और अपनी प्यारी बेटी के घर तशरीफ़ ले आए। अब दावत भी हो गई, मेहमान भी आ गए, मगर घर में खाने को तो कुछ नहीं था। खातून जन्नत रदी अल्लाह तआला का रब तआला से अब ताल्लुक़ देखें। आका की शहज़ादी ने क्या किया कि आप तन्हाई में तशरीफ़ ले गई और अल्लाह की बारगाह में सजदे में गिर गई और रब तआला से अर्ज़ गुजार हुई, ए अल्लाह, तेरी बंदी फ़ातिमा ने तेरे महबूब और असहाब महबूब की दावत की है, तेरी बंदी का तुझी पर भरोसा है, ऐ मेरे रब, तो आज मेरी लाज रख ले और इस दावत के खानों का तो गैब से इंतज़ाम फरमा दे। अब दुआ मांगकर बीबी फातिमा रदी अल्लाह तआला अन्हा ने हांडियों को चूल्हों पर चढ़ा दिया। नाज़रीन उन हांडियों में कुछ भी नहीं था, मगर अल्लाह अकबर, अल्लाह करीम की रहमत देखें, वो दुआ का असर देखें कि उन हंडियाओं को उन जो बर्तन थे वो सारे के सारे जन्नती खानों से भर गए। खाना सहाबा इकराम के सामने पेश किया गया, जैसे जैसे खाना तनावुल किया जाता गया, नबी पाक ने भी तनावुल फरमाया तो सहाबा इकराम हैरान थे, बड़ी अमेजिंग खुशबू थी, बड़ा शानदार उसका जनाब लज्जत थी। तो नबी पाक अलैहिस्सलाम ने जब सहाबा इकराम की हैरानगी देखी तो आका अलैहिस्सलाम ने फरमाया, तुम जानते हो कि ये खाना कहाँ से आया? सहाबा इकराम ने अर्ज़ किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो नहीं जानते। तो नबी पाक ने फरमाया कि ये खाना अल्लाह पाक ने हम लोगों के लिए जन्नत से भेजा है। अब आप देखें कि हज़रत उस्मान गनी के दस्तरखान पर यकीन बेहतरीन खाने होंगे, मगर मौला अली के दस्तरखान पर, बीबी फातिमा के दस्तरखान पर जन्नती खाने हैं। अच्छा, अब एक दावत का हिस्सा तो कंप्लीट हो गया कि खानों का तो शानदार इंतज़ाम हो गया। अब हज़रत उस्मान गनी ने नबी पाक अलैहिस्सलाम की मोहब्बत में जो एक और काम किया था कि हर कदम के बदले एक ग़ुलाम को आज़ाद किया था, तो अब आप रज़ी अल्लाह तआला अन्हा बीबी फातिमा एक बार फिर तन्हाई में जाकर अल्लाह पाक की बारगाह में सजदे में गई और अर्ज़ करती हैं, अल्लाह हज़रत उस्मान ने तेरे महबूब के एक एक कदम के इवज़ एक एक ग़ुलाम आज़ाद किया था, लेकिन तेरी बंदी फातिमा की तो इतनी इस्तेआत नहीं है। ए खुदावंदे आलम, जहाँ तूने मेरी खातिर जन्नत से खाने भेज दिए, मेरी लाज रख ली, वहाँ तो मेरी खातिर अपने महबूब के इन कदमों के बराबर जितने कदम वो चलकर मेरे घर तशरीफ़ लाए हैं, अपने महबूब की उम्मत के गुनाहगार बंदों को जहन्नम से आज़ाद फरमा दे। नाज़रीन, अल्लाहु अकबर, आप रज़ी अल्लाह तआला जैसे ही इस दुआ से फारिग हुई, एकदम हज़रत जिब्रील अमीन अलैहिस्सलाम ये बिशारत लेकर नबी पाक अलैहिस्सलाम की बारगाह में हाज़िर हो गए और अर्ज़ की, या रसूल अल्लाह, हज़रत फ़ातिमा की दुआ बारगाह इलाही में मकबूल हो गई है। अल्लाह करीम ने फरमाया कि हमने आपके हर कदम के बदले में एक एक हज़ार गुनाहगारों को जहन्नम से आज़ाद कर दिया है। नाज़रीन, इस दावत में तो हमारा काम भी बन गया ना, हैं कि ज़रा सोचें ना कि पहले तो यहाँ ये पता चल रहा है कि ख़ानदान नबूवत की सरकार अलैहिस्सलाम से मोहब्बत का आलम क्या था। बीबी फातिमा ने हम गुनाहगारों के लिए दुआ की और फिर अल्लाह की शान देखें, उनकी कबूलियत का मकाम देखें कि एक नहीं हर कदम पर एक एक हज़ार गुनाहगार जहन्नम से आज़ाद कर दिए गए। सुभानअल्लाह, ये शान है हमारे प्यारे आका कि प्यारी शहजादी लाडली खातून जन्नत सैयदतुन निसाइल आलमीन रूहे जाने मुस्तफ़ा सैयदा तैयबा ताहिरा फ़ातिमातु ज़हरा रदियल्लाहु ताला अन्हा की। नाज़रीन, आप रदियल्लाहु ताला अन्हा शहनशाह कौनैन हुज़ूर नबी करीम अलैहिस्सलाम की सबसे छोटी मगर सबसे ज़्यादा प्यारी और लाडली शहजादी हैं। आपके बेशुमार अलकाबात हैं जैसे उम्मुस सादात, खातून जन्नत, मखदूमाए कायनात, दुख्तरे मुस्तफ़ा, हज़रत सैयदा तैयबा ताहिरा, आपकी कुन्नियत उम्मे अबीहा और उम्मुल हसनैन है। प्यारे आका अलैहिस्सलाम ने इरशाद फरमाया, इस यानी मेरी बेटी का नाम फ़ातिमा इसलिए रखा गया क्योंकि अल्लाह ताला ने इसको और इससे मोहब्बत रखने वालों को दोज़ख़ से आज़ाद किया है। आपकी वालदा हज़रत खदीजतुल कुबरा रज़ी अल्लाह तआला अन्हा फरमाती हैं कि जब फ़ातिमा मेरे शिकम में आई तो ये अमल नहायत हल्का था और वो मुझसे बातें किया करती थी। जब विलादत का वक्त करीब आया तो मैंने कुरैश की दाइयों को बुला भेजा, उन्होंने हुज़ूर अलैहिस्सलाम से दुश्मनी की वजह से आने से इनकार किया। मैं इस फ़िक्र में थी कि मैंने देखा मेरे पास चार औरतें आईं जिनके जमाल और चमक दमक को अल्फाज में बयान नहीं किया जा सकता। उनमें से एक ने कहा, मैं तुम्हारी माँ हव्वा हूँ, दूसरी ने कहा मैं आसिया हूँ, तीसरी ने कहा मैं मूसा की बहन उम्मे कुलसूम हूँ और चौथी ने कहा कि मैं मरियम हूँ। अल्लाह ने हमें तुम्हारी खिदमत के लिए भेजा है। चार अजीम खवातीन, बीबी खदीजा रदी अल्लाह तआला अन्हा के, यूँ समझिए कि जब हमल का वक्त आ रहा है, जब विलादत का वक्त आ रहा है, बीबी फातिमा का दुनिया में आने का वक्त आ रहा है, तो कैसी अजीम खवातीन आपकी खिदमत के लिए आई। आप रदी अल्लाह तआला अन्हा ने प्यारे आका अलैहिस्सलाम के दामन करम से तरबियत पाई। वालिदा माजदा सैयदा खदीजा रदी अल्लाह तआला अन्हा ने भी अपनी लाडली बेटी की परवरिश और तरबियत में कोई कसर बाकी नहीं रखी, लेकिन आप रदी अल्लाह तआला अन्हा खातून जन्नत के साथ ज़्यादा वक्त नहीं गुजार पाई। छोटी उम्र में ही हज़रत खातून जन्नत के सर से वालिदा माजदा का साया उठ गया। आप रदी अल्लाह तआला अन्हा का बचपन बड़ी मुशक्क़तों में गुजरा। वो तमाम अजियतें जो कुफ्फारे मक्का ने प्यारे आका अलैहिस्सलाम को पहुँचाईं, सैयदा कायनात को भी उनका सामना करना पड़ा। तीन साल तक शेब अबी तालिब में कैदो बंद की तकलीफ़ें नबी करीम अलैहिस्सलाम और ख़ानदान के दीगर अफराद के साथ आपने भी बर्दाश्त की। आप रदी अल्लाह तआला अन्हा अपने बाबा जान रसूल खुदा सल्लल्लाहु तआला अलैहि वसल्लम से बे इंतहा मोहब्बत फरमाती थी, इन्हें अपनी जगह बिठाती, इनकी खुशी से खुश और इनकी तकलीफ़ पर गमजदा हो जाती। गज़वाए ओहद के मौके पर शदीद जंग में कई सहाबाए किराम शहीद हुए, बहुत से ज़ख्मी भी हुए, प्यारे आका अलैहिस्सलाम के मुबारक चेहरे पर भी ज़ख्म आया। सैयदा फ़ातिमा रदी अल्लाह तआला अन्हा अपने बाबा जान का मुबारक चेहरा पानी से धोती थी मगर खून बंद नहीं हो रहा था। फिर बिलाखिर आपने खजूर की चटाई का एक टुकड़ा जलाया और उसकी राख नबी पाक अलैहिस्सलाम के चेहरे मुबारक पर जो ज़ख्म था वहाँ रखा, जिससे खून थम गया। आप सरकार दो आलम अलैहिस्सलाम की तकलीफ़ देखकर बेचैन हो जाया करती थी। एक मरतबा आप प्यारे आका अलैहिस्सलाम की खिदमत में हाजिर हुई तो आपकी आंखें आंसू बहा रही थी। सरकार ने अपनी शहजादी से रोने की वजह पूछी तो अर्ज़ किया, मैं क्यों ना आंसू बहाऊँ, कुफ़ारे कुरैश का एक ग्रोह हजर असवद के पास लात उज़्ज़ा और मनात की इस बात पर कसम खा रहा है कि आपको देख लिया तो वो आपको शहीद कर देंगे। आपने इरशाद फरमाया कि बेटी मेरे पास वज़ू का बर्तन लाओ। फिर आपने वज़ू किया और मस्जिद की तरफ तशरीफ़ लाए। کفار نے آپ کو دیکھ کر کہا یہ رہے وہ، لیکن پھر سب کی نظریں جھکی کی جھکی رہ گئیں۔ پیارے آقا نے ایک مٹھی کنکری ہاتھ میں اٹھائی اور ان کے چہروں پر مار کر فرمایا شاہت الوجوہ، یعنی ان کے چہرے بگڑ جائیں۔ اس کا نتیجہ یہ ہوا کہ جس آدمی کو بھی وہ کنکری لگی وہ بدر کے دن کفر کی حالت میں جہنم رسید ہوا۔ ایک مرتبہ نبی پاک علیہ الصلوۃ والسلام صحن کعبہ میں نماز ادا کر رہے تھے، وہاں خاندان قریش کے کچھ افراد بھی موجود تھے۔ ان سے ابو جہل نے کہا کون ہے جو فلاں قبیلے کے ذبح کیے ہوئے اونٹ کی اوجڑی لائے اور اسے محمد صلی اللہ تعالیٰ علیہ وسلم کے کاندھوں پر ڈال دے، معاذ اللہ۔ پھر ان میں سے ایک بدبخت عقبہ بن ابی معیط اٹھا اور اس اوجڑی کو لا کر سید عالم علیہ الصلوۃ والسلام کے کندھے مبارک پر ڈال دیا۔ اس وجہ سے میرے آقا علیہ الصلوۃ والسلام دیر تک سجدے میں ٹھہرے رہے، اس کے بوجھ کی وجہ سے آپ سے اٹھا تک نہیں جا رہا تھا۔ یہ منظر دیکھ کر کفار ٹھٹھا کر رہے تھے۔ اس دوران کسی نے خبر سیدہ فاطمہ تک پہنچائی تو آپ تشریف لائیں، کفار کو برا بھلا کہا، نبی پاک علیہ الصلوۃ والسلام کے جسم اثر سے وہ جو چیز تھی اس کو دور فرمائی۔ اب نبی پاک علیہ الصلوۃ والسلام بھی اپنے لخت جگر سے بہت محبت و شفقت کا معاملہ فرماتے تھے۔ آپ سیدہ کو اپنی نشست پر بٹھاتے، سفر سے واپسی پر سب سے پہلے بی بی فاطمہ کے ہاں تشریف لاتے۔ ایک موقع پر آپ نے فرمایا میری بیٹی فاطمہ میرا ٹکڑا ہے، جو چیز اسے بری لگے وہ مجھے بری لگتی ہے اور جو چیز اسے ایزا دے وہ مجھے ایزا دیتی ہے۔ ناظرین، مکے میں اسلام کے دو سب سے بڑے دشمن تھے، ایک ابو جہل، دوسرے ابو سفیان۔ ابو جہل نے نبی پاک علیہ الصلوۃ والسلام کے بے شمار معجزات اپنی آنکھوں سے دیکھے مگر اس کے باوجود اسے ایمان نصیب نہ ہوا، جبکہ حضرت ابو سفیان رضی اللہ تعالیٰ عنہ کو اسلام دشمنی کے باوجود بالآخر ایمان کی توفیق مل گئی اور ساری خطائیں معاف ہو گئیں۔ کیوں؟ اس کی ایک وجہ علماء کرام نے سیدہ پاک کی برکت لکھی ہے۔ ہوا یوں کہ ایک مرتبہ ابو جہل نے نبی پاک علیہ الصلوۃ والسلام کو اذیت پہنچانے کے لیے سیدہ فاطمہ کو تھپڑ مار دیا، معاذ اللہ۔ سیدہ روتی ہوئی اس کی شکایت لے کر پیارے آقا کی خدمت میں گئیں۔ حضور نے ارشاد فرمایا کہ یہ بات ابو سفیان کو جا کر بتاؤ۔ پھر سیدہ کائنات ابو سفیان کے پاس تشریف لے گئیں اور انہیں سارا واقعہ سنایا۔ حضرت ابو سفیان سیدہ کو ابو جہل کے پاس لے گئے اور پھر آپ رضی اللہ تعالیٰ عنہ سے کہا کہ آپ بھی ایسے ہی ابو جہل کو تھپڑ ماریں جیسے اس نے آپ کو مارا تھا۔ یہ سن کر سیدہ نے ابو جہل کو زوردار تھپڑ رسید کیا، پھر واپس جا کر سارا قصہ نبی کریم علیہ الصلوۃ والسلام کی خدمت میں بیان کیا۔ یہ سن کر نبی پاک نے دعا کے لیے ہاتھ اٹھائے اور رب العالمین کی بارگاہ میں دعا مانگی کہ اے اللہ ابو سفیان کو محروم نہ کرنا۔ علماء کرام فرماتے ہیں اسی دعائے رسول کی برکت سے حضرت ابو سفیان فتح مکہ کے موقع پر مشرف با اسلام ہوئے، جو حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے ساتھ اس نے سلوک کی وجہ سے آپ کو ملی۔ ناظرین، آپ رضی اللہ تعالیٰ عنہ کی یہ شان ہے کہ اللہ پاک نے آپ کا نکاح 40,000 فرشتوں کی موجودگی میں جنت میں فرمایا۔ جبریل امین حضور کے پاس تشریف لائے اور عرض کی کہ حضرت فاطمہ کا عقد نکاح جنت میں 40,000 فرشتوں کی موجودگی میں ہوا۔ اللہ تعالیٰ نے شجر طوبہ کو وحی کی تو اس نے تمام حاضرین پر در و یاقوت، زیورات اور جوڑے نچھاور کیے۔ پھر دلکش آنکھوں والی حوریں ان موتیوں اور یاقوتوں سے تھال بھرنے لگیں، جنہیں تقریب نکاح میں شرکت کرنے والے فرشتے قیامت تک ایک دوسرے کو بطور تحائف دیں گے۔ سیدہ کائنات کو تین ایسی نسبتیں حاصل ہیں ناظرین، جو ساری کائنات میں کسی اور کو نصیب نہ ہوئی۔ ذرا غور سے سنیے گا۔ ایک یہ کہ آپ حبیب خدا، تمام اولین و آخرین کے سردار اور امام، جناب رحمت للعالمین علیہ الصلوۃ والسلام کی نور چشم لاڈلی اور پیاری بیٹی ہیں۔ دوسری نسبت یہ ہے کہ آپ سید الاولیاء، تاجدار اہل بیت، مولا علی شیر خدا، مشکل کشا، کرم اللہ تعالی وجہ الکریم کی زوجہ محترمہ ہیں۔ تیسری نسبت یہ ہے کہ آپ تمام جوانان جنت کے سردار حسنین کریمین کی والدہ ماجدہ ہیں۔ آپ سید الشہداء صدر امام حسین کی والدہ ہیں، جو کاروان عشق کے سالار ہیں۔ اور خود آپ کی شان یہ ہے کہ آپ جنت کی تمام عورتوں اور عالمین کی تمام عورتوں کی سردار ہیں۔ آئے ہائے، کیا گھرانہ ہے اور کیا مقام ہے، کیا بات رضا اس چمنستان کرم کی، زہرا ہے کلی جس میں حسین اور حسن پھول۔ ناظرین، آپ رضی اللہ تعالیٰ عنہ کا ایک لقب بتول ہے، جس کا مطلب دنیا سے قطع تعلقی کرنا اور دنیاوی الجھنوں سے علیحدگی اختیار کرنا ہے۔ آپ اپنے بابا جان کے نقش قدم پر عمل پیرا ہو کر صبح و شام، دن رات، ہر گھڑی یاد الہی میں لگی رہتی تھی۔ گھر کے معاملات ہوں یا بچوں کی نگہداشت، شوہر کی اطاعت ہو یا گھریلو ذمہ داری، ہر آن ہر ساتھ ذکر الہی، تلاوت قرآن، تسبیحات و تحلیلات میں گزارتی۔ آپ کے لخت جگر سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ فرماتے ہیں میں نے اپنی والدہ ماجدہ کو دیکھا کہ آپ بسا اوقات گھر کی مسجد کے محراب میں رات بھر نماز میں مشغول رہتی، یہاں تک کہ صبح طلوع ہو جاتی۔ آپ رضی اللہ تعالیٰ عنہ کے ذوق عبادت کا اس واقعے سے اندازہ لگائیں کہ آپ کی جب رخصتی ہوئی اور آپ مولا علی رضی اللہ تعالیٰ عنہ کے گھر تشریف لے گئیں تو اس رات جب اندھیرا چھا گیا تو آپ رونے لگیں۔ مولا علی نے پوچھا اے تمام عورتوں کی سردار، کیا آپ خوش نہیں کہ میں آپ کا شوہر ہوں اور آپ میری بیوی ہیں؟ آپ نے فرمایا میں کیوں کر راضی نہ ہوں گی، آپ تو میری رضا بلکہ اس سے بھی بڑھ کر ہیں۔ میں تو اپنی اس حالت و معاملے کے بارے میں سوچ رہی ہوں کہ جب میری عمر پوری ہو جائے گی اور مجھے قبر میں داخل کر دیا جائے گا، پھر آپ کہتی ہیں آج کی رات ہم اپنے رب کی بارگاہ میں کھڑے ہو کر عبادت کریں گے، کہ وہی عبادت کا حقدار ہے۔ اس کے بعد یہ دونوں مقدس ہستیاں، جی ہاں، شادی کی پہلی رات ہے، رب تعالیٰ کی عبادت میں مصروف ہو گئے۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا فرماتی ہے کہ ایک بار حضرت فاطمہ رضی اللہ تعالیٰ عنہا خدمت رسول میں حاضر ہوئیں، رسول کریم نے ان سے کان میں کچھ باتیں کیں جنہیں سن کر وہ خوب روئیں، پھر دوبارہ آپ نے کان میں کچھ باتیں کیں، اب کی بار بی بی فاطمہ مسکرانے لگی، ہنسنے لگی۔ آپ رضی اللہ تعالیٰ عنہا فرماتی ہیں کہ میں نے بی بی فاطمہ سے وہ باتیں معلوم کرنا چاہیں جو نبی پاک نے فرمائی تھیں۔ بی بی فاطمہ نے جواب دیا کہ میں رسول کریم کا راز فاش نہیں کروں گی۔ پھر پیارے آقا علیہ الصلوۃ والسلام کے دنیا سے پردہ فرمانے کے بعد بی بی عائشہ کہتی ہے میں نے دوبارہ پوچھا تو اب بی بی فاطمہ نے کہا کہ اب بتانے میں کوئی حرج نہیں ہے۔ پھر آپ نے بتایا کہ اس دن پہلی سرگوشی میں آپ صلی اللہ تعالیٰ علیہ وسلم نے یہ فرمایا تھا کہ جبریل ہر سال رمضان میں ایک بار قرآن مجید کا دور کیا کرتے تھے، لیکن اس سال انہوں نے دو بار دور کیا، اس سے مجھے معلوم ہوتا ہے کہ میرے دنیا سے جانے کا وقت قریب ہے۔ تو اے بیٹی فاطمہ، خدا سے ڈرتی رہنا اور صبر کا دامن تھامے رہنا، تمہارا بزرگ باپ تم سے پہلے جا رہا ہے۔ یہ سن کر میں رونے لگی۔ پھر آپ علیہ الصلوۃ والسلام نے میرے کان میں یہ بات کہی کہ اہل بیت میں تم سب سے پہلے مجھ سے ملو گی، یعنی تمہاری وفات میری وفات کے بعد سارے اہل بیت سے پہلے ہوگی۔ یہ سن کر میں بہت خوش ہوئی اور ہنسنے لگی۔ چنانچہ ایسا ہی ہوا کہ آپ رضی اللہ تعالیٰ عنہ نبی پاک علیہ الصلوۃ والسلام کے ظاہری پردہ فرمانے کے بعد حضور کی یاد اور جدائی میں بے چین رہتی۔ آخر کار حضور کی وفات کے 6 ماہ بعد 3 رمضان مبارک کو آپ اس جہان فانی سے رخصت ہو کر پیارے آقا سے جا ملی۔ صحیح قول کے مطابق اسلام کے پہلے خلیفہ حضرت امیر المومنین ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے آپ کی نماز جنازہ پڑھائی۔ آپ کا مزار مبارک بقیع شریف میں موجود ہے۔ ناظرین، آپ رضی اللہ تعالیٰ عنہ کے تقوی کا یہ عالم تھا کہ مولا مشکل کشا شیر خدا فرماتے ہیں، حضرت فاطمہ تو زہرا رضی اللہ تعالیٰ عنہ نے موت کے وقت وصیت فرمائی تھی کہ جب میں دنیا سے رخصت ہو جاؤں تو مجھے رات میں دفن کرنا تاکہ کسی غیر مرد کی نظر میرے جنازے پر نہ پڑے۔ اللہ اکبر۔ آپ رضی اللہ تعالیٰ عنہ کی شان میں نبی پاک علیہ الصلوۃ والسلام کا فرمان ہے، جب قیامت کا دن ہوگا تو ایک ندا کرنے والا ندا کرے گا کہ اے اہل مجمع، اپنی نگاہیں جھکا لو تاکہ حضرت فاطمہ بنت محمد مصطفیٰ رضی اللہ تعالیٰ عنہا پل صراط سے گزرے۔ سبحان اللہ، کیا انداز ہے پردے کا! محشر کے دن بھی یہ انداز ہوگا، جنازے کے وقت کی وصیت بھی یہ ہے۔ کتنا شاندار میسج ہے باقی ہمارے گھر کی اسلامی بہنوں کے لیے کہ پردہ کتنی بڑی چیز ہے۔ اے خاتون جنت کی کنیزوں، ہم کہتے تو ہیں کہ ہم پنجتن کے غلام ہیں، مگر خواتین کے لیے بی بی فاطمہ کا پردہ رول ماڈل ہے۔ اللہ ہمیں اس کی برکتیں نصیب فرمائے۔ پروگرام کو اختتام کرنے سے پہلے ایک بیوٹیفل ہم گولڈن ورڈ سنتے ہیں، اقوال زری سنتے ہیں، اور آج مولا علی کا ایک فرمان سنتے ہیں۔ آپ فرماتے ہیں 3 عادتیں مردوں میں بری ہیں مگر عورتوں میں اچھی ہیں، 1 بخل، 2 خود پسندی، اور 3 بزدلی۔ اس کی وضاحت علماء کرام اس طرح فرماتے ہیں کہ عورت بخیل یعنی کنجوس ہوگی تو اپنے اور شوہر کے مال کی حفاظت کرے گی، خود پسند ہوگی تو ہر کسی سے نرم گفتگو ناپسند کرے گی، اور بزدل ہوگی تو ہر شے سے گھبرائے گی، لہٰذا گھر سے باہر نہیں نکلے گی اور اپنے شوہر کے ڈر سے تہمت کی جگہوں سے بچے گی۔ کہتے ہیں نا، بڑوں کی باتیں بڑی ہوتی ہیں۔ اللہ کریم ہمیں مولا علی کا، بی بی فاطمہ کا فیضان نصیب فرمائے۔ ناظرین، اگلے ایپیسوڈ میں ایک اور عظیم ہستی کا ذکر ہوگا انشاءاللہ۔ ہمیں اجازت دیجیے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔